नमस्कार, उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशिन्द्र गौतमसँगै अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको मंगलबारको श्रृंखलामा हामी विगत केही सातादेखि हर्मन हेस्सेको उपन्यास सिद्धार्थको वाचन सुनिरहेका छौं। सिद्धार्थलाई नेपालीमा भावानुवाद गर्नुभएको छ सुशील शर्माले। गएको साता हामीले उपन्यास सिद्धार्थको छैठौं श्रृंखला वाचन सुन्यौं। छैठौं श्रृंखलासम्म आइपुग्दा सिद्धार्थ धनी भइसकेका छन्। अब उनले व्यापारको मार्ग सम्हालेका छन्। अब के हुन्छ त सिद्धार्थको जीवनी? अगाडि सुनौ हर्मन हेस्सेको उपन्यास सिद्धार्थको सातौं श्रृंखला वाचन। त्यो रात सिद्धार्थले आफ्नै घरमा रक्सी पिउँदै नृत्याङ्गनाहरूको नाच हेर्दै बिताएका थिए। उनले त्यसपटक पनि सदाझैं आफ्ना आसपासका सहजीवीहरूमाथि प्रभुत्वको ध्वास जमाउने दुर्बल प्रयास शुरू गरे, तर खोक्निँदै गइरहेको उनको व्यक्तित्वले जन्माउन खोजेको ध्वासको प्रभाव चाहिँ कसैमाथि पनि उल्लेखनीय रूपमा परिरहेको थिएन। मध्यरातसम्म पनि उनी रक्सी पिउनमा तल्लीन थिए। विगतका अन्य रातहरूको तुलनामा त्यो रात उनले अत्यधिक रक्सी पिएका थिए। तैपनि उनीभित्र उत्पन्न भइरहेको व्याकुलता निवारण भइरहेको थिएन। नाचलाई टुङ्ग्याउने आदेश दिएर उनी धलमलाउँदै शयनकक्षतिर गएका थिए र उनी व्याकुल मन लिएर ओछ्यानमा पल्टिएर धेरै बेर छटपटाइरहेका थिए। उनको मनभित्रको व्याकुलता निरन्तर उम्लिँदै गइरहेको थियो। आँखामा आँसु सलबलाइरहेको थियो र उनले परेली झिम्क्याएर ती आँसुहरूलाई आँखामै सुकाएर पठाउने प्रयत्न गरिरहेका थिए। रातभर उनी त्यसरी नै निरन्तर छटपटाइरहे। निदाउने प्रयासहरू सब व्यर्थ भए। उनीभित्र अब अगाडि यी पीडामय स्थितिहरू वहन गरिरहने क्षमता क्षीण भइसकेको थियो। गहन्ताहीन कोलाहलमय सङ्गीतका धुनहरू, घाँटी पोल्ने घटिया रक्सीका घुटकाहरू, नर्तकीहरूका कृत्रिम मुस्कानहरू, तिनै नर्तकीहरूले आआफ्ना केश र वक्षस्थलमा छर्किराखेका अत्तरको निसासिदो सुवास, यी सब कुराहरूप्रति उनको मनमा एकाएक अत्यन्त घृणा जाग्न थालेको थियो। तर यसपटक चाहिँ ती सम्पूर्ण कुराहरूका साथै उनलाई स्वयं आफैप्रति पनि घिन लागिरहेको थियो। आफ्नै केशमा छर्किराखेका उत्तर, आफ्नो श्वासबाट आइरहेको रक्सीको दुर्गन्ध, निस्तेज हुँदै चाउरिँदै गइरहेको आफ्नै शरीरको छाला, सम्पूर्ण कुराप्रति उनी घृणा महसुस गर्दै थिए। प्राय जनाहरू अघिल्लो रातमा अत्यधिक भोजन खाएर अत्यधिक रक्सी पिउनाको कारण छटपटाउँदै जब पीडामय स्थितिमा बान्ता गरिसकेपछि अलि सन्चो भएको महसुस गर्छन्, त्यही अलि सन्चो महसुस सँगसँगै आफ्नो जड्या प्रवृत्तिको पीडामय स्थितिबाट सदाको निम्ति मुक्त हुने इच्छा गर्छन् र अचेत भई आफैले गरिरहेको आफ्नो जीवनको दुरुपयोगको अन्त्य गर्ने चाहना राख्छन्। उनको अवस्था पनि त्योभन्दा भिन्न थिएन। जब रातको अन्तिम प्रहरपछि बिहानीको प्रारम्भ सँगसँगै घर बाहिरको सडकमा मानिसहरूको चहल पहल सुनिन थालेको थियो, तब सम्पूर्ण पीडादायक स्मृतिहरू अलि दमिलिँदै गएर सिद्धार्थलाई निद्राले अलि छोपे जस्तो भएको थियो। निद्राको त्यही पातलो अवस्थामै उनले एउटा सपना देखेथे। कमलाले सुनको सानो पिञ्जडामा एउटा अति सुन्दर दुर्लभ चरालाई थुनेर राखेकी थिइन्। सिद्धार्थले यसपटक देखेको सपना त्यही चराको सन्दर्भमा थियो। त्यो चरा प्राय बिहान मिठो आवाजमा गाइरहेको हुन्थ्यो, तर त्यस बिहान कक्षको एउटा छेउमा राखिएको पिञ्जडाबाट कुनै आवाज नआएको हुँदा सिद्धार्थ आश्चर्य मान्दै पिञ्जडा भएतिर गएर हेरे, तर उनले पिञ्जडाभित्र सानो चरा मरेर उत्तानो परिरहेको देखे। पिञ्जडा खोलेर त्यो चरालाई झिके र एकैछिन हत्केलामा राखेर उल्टाइपल्टाइ हेरिसकेपछि झ्यालतिर गए अनि बाहिर बगैँचाको एक छेउमा फोहोरहरू थुपारिने ठाउँतिर उत्याइदिए। तत्क्षण उनलाई डर लाग्नुका साथै मुटु दुखेको अनुभूति हुन थालेको थियो। त्यसबेला सिद्धार्थलाई लागेको थियो, यदि आफूलाई पनि यसरी नै चरासँगै फ्याँकिदिएको खण्डमा आफूभित्र निहित जीवनका सकारात्मक र सार्थक कुराहरू पैल्याउने सम्भावनाहरू पनि यसरी नै व्यर्थ सिद्ध हुनेछन्। त्यसबेला त्यसपछि उनी बिउजिदा उनलाई एक किसिमको अनौठो र आश्चर्यलाग्दो उदासीले छोपेको थियो। उनलाई लागेको थियो मैले आफ्नो महत्त्वपूर्ण जीवनलाई अत्यन्त निरर्थक र महत्त्वहीन कुराहरूमा अपव्यय गरिरहेको छु। जीवनलाई यो ढङ्गले अपव्यय गरेर उपलब्धि के भयो त? केवल हीन भावनाहरू, कुविचार, निरर्थक अहङ्कारहरू, व्याकुलताहरू र अन्तहीन पीडाहरू। त्यसबेला सिद्धार्थको अवस्था डुब्दै गरेको आफ्नो जहाजलाई किनारामा एक्लै उभिएर हेरिरहेको एउटा लाचार जहाज धनीको जस्तो थियो। त्यसपछि सिद्धार्थ अति उदास भावका साथ घरको पछिल्लो भागमा रहेको आफ्नै बगैँचातिर गए। यो बगैँचा उनले विशेषतः प्रेमालापको निम्ति बनाएका थिए। बगैँचाभित्र प्रवेश गर्ने मूलद्वार बन्द गरी बगैँचाको एक छेउमा रहेको आँपको बोटमुनि गएर बसे। प्राणघातक रोगले ग्रस्त कुनै व्यक्ति मृत्युशय्यामा पल्टिएर पीडामय स्थितिका बीच अति कठिनाईका साथ अन्तिम श्वास लिइरहँदा त्यो रोगीको जस्तो मनस्थिति हुन्छ, त्यसबेला सिद्धार्थको मनस्थिति पनि ठिक त्यस्तै थियो। त्यसपछि क्रमशः एकपछि अर्को गर्दै उनको मानसपटलका विगतका समग्र स्मृतिहरू बिस्तारै चलबलाउँदै गए। उनका सुदूर विगतका ती क्षणहरू, जुन क्षणहरूमा उनलाई सुखको वास्तविक अनुभूति थियो र वास्तवमा उनी खुसी थिए, त्यो सुख खुसीको अनुभूति उनका विगतका जीवनमा लामो समयसम्म कायमै रहेको थियो। त्यसबेला उनको मानसपटलमा किशोरावस्थाका ती सुखद स्मृतिका समयहरू छाइरहेका थिए, जुन समयमा उनी समग्र ब्राह्मण सम्प्रदायबीच सबैभन्दा कुशल शिष्यको रूपमा सबै गुरुहरूका स्नेहका पात्र थिए। परीक्षामा सबैले भन्दा उत्कृष्ट नतिजा ल्याए बापत उनलाई पुरस्कार स्वरूप अनेकौं उपहारहरू दिइन्थ्यो। वेदका कठिनतम श्लोकहरू पनि उनलाई कण्ठस्थ रहन्थे। असंख्य ऋचा एवं मन्त्रहरू उनी स्पष्ट एवं धारा प्रवाह वाचन गर्न सक्थे। उनी सामूहिक पूजा प्रार्थनाका अवसरमा विद्वान पण्डितहरू भेट्दा शास्त्रहरूमा उल्लेखित कतिपय कुराहरूमा छलफल गर्थे। यिनै विविध गतिविधि एवं क्रियाकलापहरूमाझ उनको जीवन अति सहज तरिकाले प्रवाहित भइरहेको थियो। यस्तैमा एक दिन अनायासै उनले आफ्नो हृदयबाट एउटा पवित्र आवाज प्रस्फुटन भएको महसुस गरेका थिए। ब्रह्मत्व उपलब्ध गर्नका निम्ति अवलम्बन गर्नुपर्ने पवित्र मार्ग तिम्रो निम्ति प्रतीक्षारत छन्। ईश्वरीय सत्ता तिमीले अङ्गीकार गर्न प्रतीक्षारत छन्। जाऊ, गएर त्यो मार्ग अवलम्बन गरिहाल। यो आवाज प्रस्फुटन हुनुभन्दा पहिलेसम्म उनी ब्राह्मण गुरुहरूबाट प्रदान गरिने शिक्षामै रुमलिरहेका थिए। उनलाई आफूले ग्रहण गर्दै गरेका तमाम शिक्षाहरू अस्पष्ट लाग्दथ्यो। उनलाई लाग्दथ्यो कि तमाम गुरुहरू केवल शास्त्रमा उल्लेख गरिएका कुराहरू मौखिक रूपमै मात्र पुनरुक्त गरिरहेका छन्। उल्लेखित कुराहरूको आत्मीय अनुभूति ती गुरुहरूमध्ये कसैलाई पनि थिएन। तर त्यहाँका समग्र पण्डित एवं अधिकांश ब्राह्मणहरूले गरिरहने पूजा प्रार्थनाको अभिप्राय मात्रै एउटै थियो, ब्रह्मानुभूति। तथापि ब्रह्मानुभूति गर्नका निम्ति उनीहरूले अवलम्बन गरिरहेका पथ वास्तवमा सार्थक हुनु वा निरर्थक, यसबारेमा कोही पनि निश्चित थिएन। यसको अलावा किशोर सिद्धार्थका मनमा अनेकौं अनुत्तरित प्रश्नरूपी तृष्णाहरूका श्रृङ्खला सञ्चित थिए र उनीहरू गुरुहरूबाट प्राप्त गरिने हरेक नयाँ शिक्षाको अध्याय सँगसँगै अरू पनि अनेकौं नयाँ नयाँ तृष्णाहरू गाँसिएर आएको महसुस गर्दथे। तर त्यसबेला उनको हृदयबाट प्रस्फुटन भएको त्यो पवित्र आवाजपछि त्यतिन्जेलसम्म उनले अवलम्बन गर्दै आएका सम्पूर्ण परम्परागत मार्ग परित्याग गर्ने निर्णय गरेका थिए। त्यसपछि उनी श्रमण सम्प्रदायको एउटा अंश बनेका थिए। केही वर्षसम्म श्रमण मार्ग अवलम्बन गरिसकेपछि उनको निम्ति श्रमणहरूले अवलम्बन गरिरहेको त्यो मार्ग पनि ब्रह्मानुभूतिका निम्ति निरर्थक महसुस भएको थियो। त्यसपछि उनी भगवान् बुद्धसँग साक्षात्कार गर्न पुगे। भगवान् बुद्धको व्यक्तित्व, उहाँको शिक्षा र शालीनताबाट उनी अत्यधिक प्रभावित भएका थिए। तरै पनि उनले आफूभित्र उहाँप्रति समर्पणको भाव जगाउन सकेका थिएनन्। यसर्थ उनी उहाँको उद्यानबाट विमुख भएर अनिश्चित यात्रातिर उन्मुख हुँदै अगाडि बढेका थिए। उनलाई ब्रह्मानुभूतिका निम्ति अभिप्रेरित गर्न उनको हृदयबाट पवित्र आवाज प्रस्फुटन भएको त्यो समयलाई आज यो स्थानबाट फर्केर पुनः स्मरण गर्दा वर्षौँ बितिसकेको थियो। यति धेरै वर्षहरू बिताइसकेपछि कुनै सार्थक उपलब्धि उनको हात लाग्यो त? अत्यन्त उजाड, निराश र विकट बाटोबाट घिसार्दै उनले आफ्नो जीवनलाई यहाँसम्म ल्याइपुर्याए। यहाँ पुगेर आफ्नो मुट्टी खोलेर हेर्दा आफ्नै हत्केलामा पाए केवल बाँझोपन र त्यही बाँझोपनले जन्माएका अनगिन्ती पीडाहरू। यसबाहेक उनको हातमा अरू केही पनि थिएन। मध्य विगतका ती तमाम वर्षहरूमा उनी अनेकौं क्षुद्र उपलब्धिहरूका भ्रामक सन्तुष्टिहरूमा रुमलिनमा अभ्यस्त रहे। सार्थक उपलब्धि र निरर्थक उपलब्धिहरूका बीच विवेचना गर्ने क्षमता उनीभित्र क्रमशः क्षीण हुँदै गए। यसर्थ अस्तित्वमा व्याप्त सत्यानुभूति गर्ने जुन तृष्णा उनीभित्र व्याप्त थियो त्यो रक्सीको तृष्णामा परिणत हुँदै गए। यसर्थ ब्रह्मानुभूतिको जुन तृष्णा उनीभित्र व्याप्त थियो त्यसमा सम्पत्ति आर्जिने तृष्णा प्रतिस्थापित हुँदै गए। तर तमाम कुराहरूको भौतिक सम्पन्नताका बावजुद पनि उनको हृदयमा शान्ति कहिल्यै स्थापित हुन सकेन। सांसारिक मानिसहरूले यस्तो पीडादायक जीवनशैलीलाई आमरण कसरी बहन गर्छन् कुन्नी। उनले पनि आफ्नो जीवनको अनेकौं वर्षहरू त्यस्तै अचेल जीवनशैलीबीच स्थापित हुने प्रयत्नमा खर्चिएका थिए। तैपनि उनी र उनका सांसारिक सहजीवीहरूबीच एउटा आधारभूत भिन्नता चाहिँ थियो। मांसाहारी प्रवृत्तिका सांसारिक मानिसहरूका निम्ति पशुहत्या एउटा सहज कार्य हुन सक्छ, तर यदि कुनै शाकाहारी प्रवृत्तिका व्यक्तिले मांसाहारीहरूको अनुसरण गरेको खण्डमा उनी अपराधबोधबाट वञ्चित रहन सक्दैनन्। आफूले गरिरहेका तमाम कार्यहरूप्रति सिद्धार्थलाई अपराधबोध थियो, तर उनका सहजीवीहरूलाई कहिल्यै कुनै पनि कुराहरूमा अपराधबोध थिएन, हुन पनि सक्दैन, किनकि आफ्ना पागलपनयुक्त क्रियाकलापहरूलाई न्यायोचित ठहराउनका निम्ति हरेकसँग आफ्नै किसिमका बेढङ्गी तर्कहरू हुने गर्दथे। तर त्यस सिद्धार्थ त्यस किसिमका बेढङ्गी तर्कहरूका आडमा आफूलाई सुरक्षित महसुस गर्न सक्दैनथे। यद्यपि सांसारिक हुनुको स्वाङ त सिद्धार्थले धेरै वर्षसम्म गरिरहे, तर सांसारिक मानिसहरूका आधारभूत मानसिकतालाई कहिल्यै अवलम्बन गर्न सकेका थिएन। उनीहरू रमाए जस्तै गरी उनी कहिल्यै रमाउन सकेनन्। उनीहरूले गम्भीर भन्ने विषयहरूमा उनी कहिल्यै गम्भीर हुन सकेनन्। कामासमी र अनेकौं कामासमी प्रवृत्तिका मानिसहरूबाट सञ्चालित ती सम्पूर्ण कथित सामाजिक र व्यावहारिक क्रियाकलापहरूलाई सिद्धार्थको अन्तस्करणले एउटा निरर्थक खेलको भन्दा माथिल्लो दर्जा कहिल्यै दिन सकेका थिएनन्। तर कमला सिद्धार्थका तमाम सहजीवीहरूका बीचमा उनी एउटी अपवादको रूपमा उभिन सक्षम भइन्। सिद्धार्थ उनलाई अति मन पराउँथे र आफ्नो जीवनको लागि अति महत्त्वपूर्ण ठान्दथे, तर के अझै पनि त्यो महत्त्व यथावत नै छन्? दुवैले एकअर्काको जीवनमा खेल्न बाँकी कुनै भूमिका छन् त? सम्भवतः दुवैसँग अब एकअर्कालाई दिनका निम्ति शेष केही पनि छैनन्। दुवैले जुन आधारमा एकअर्कासँग सम्बन्ध स्थापित गरेका थिए त्यो आधारले पराकाष्ठा छोइसकेको थियो, र हरेक सांसारिक सम्बन्धको एउटा निश्चित सीमा हुन्छ। यसर्थ कुनै पनि सांसारिक सम्बन्ध एउटा निश्चित अवधिसम्म मात्र मौलाउँछ, त्यसपछि स्वभावतः ओइल्याउँछ। यो प्रकृतिकै नियम पनि हो, तर यो नियम बिथोल्नका निम्ति मानिसहरूको मस्तिष्कमा अनेकौं तर्कहरू गढेका छन्। तर ती सम्पूर्ण तर्कहरू मानिसहरूका व्यवस्थाका उपज मात्र हुन्। संसार भन्नु नै फकत झुट र तर्कै तर्कहरूको श्रृङ्खलाबद्ध खेल मात्रै हो। मान्छेहरू अनेकौं पाप गर्छन् र प्रत्येक पापलाई तर्कको आवरण ओढाएर न्यायोचित ठहराउँछन् र मिथ्या विजयको भ्रममा क्षणिक कालका लागि दङ्ग पर्छन्, क्षणिक कालका लागि रमाउँछन्। कहिलेकाहीँ तर्क अलि फितलो हुँदा निराश हुन्छन्, दुःखी हुन्छन्, तर सत्य त तर्कातीत हुन्छ। सायद त्यसर्थ नै होला अधिकांश सांसारिक मानिसहरूले सत्यलाई आफ्नो अनुभूतिमा समेट्न सक्दैनन्। अचेल मानिसहरूले झुट र तर्कहरूको खेलमा आबद्ध रहेर पूरा जीवन बिताउन सक्छन्। यदि कोही व्यक्ति अचेत हुनुको स्वाङ मात्र गरिरहेको छ भने यो खेललाई धेरै लामो निरन्तरता दिइरहन सक्दैन। सिद्धार्थलाई लागेको थियो आफूभित्रको यो तत्त्वको अवसान भएको छ, जुन तत्त्वले उनलाई यस किसिमको दुर्गन्धित जीवनशैलीमा आबद्ध रहन अभिशप्त तुल्याउँदै आइरहेका थिए। एउटा हल्का कम्पनले उनको हृदय र शरीरलाई स्पर्श गरेर गएको थियो। तत्क्षण सिद्धार्थलाई लागेको थियो यतिन्जेलसम्म आफूले अवलम्बन गर्दै आइरहेको मिथ्या जीवनशैलीलाई अब अगाडि निरन्तरता दिइरहन सम्भव छैन। ती सम्पूर्ण कुराहरू अब यहीँ टुङ्गिए। आफ्नै बगैँचामा रहेको आँपको घना रुखमुनि बसेर विगतका तमाम कुराहरू स्मरण गर्दा गर्दै दिन ढलेको उनलाई होसै भएन। यस वृत्तिका क्रममा उनलाई मातापितासँग सम्बन्धित अनेकौं सुखद क्षणहरू स्मरण भएका थिए। गोविन्दको मिठो मित्रताको याद आएको थियो। भगवान बुद्धसँगको सारगर्भित वार्तालाप याद आएपछि उनले सोचे कि मैले यी सबलाई छोडेर आउनुको पछाडि मेरो उद्देश्य आफूमा कामास्वामी प्रवृत्तिलाई प्रतिस्थापित गर्नु नै थियो त। दिन ढलेर पूर्णतः रात बाक्लिसक्दासम्म पनि उनी त्यहीँ बसिरहे। दृष्टि उठाएर आकाशतिर हेर्दा उनले ताराहरू चम्किरहेको देखे। तब उनले सोचे, म त मेरै सुन्दर बगैँचामा आँपको रुख हुने बसिरहेको छु, के मैले मेरो आफ्नो भनेर यी सब कुराहरूमाथि आधिपत्य जमाएर बसिरहनुको अब कुनै सार्थक औचित्य बाँकी छ त? संसारमा कुनै पनि कुराहरूमाथि आधिपत्यताको भ्रम सङ्गालेर बस्नु नै मूर्खतापूर्ण कार्य होइन र? त्यसपछि उनको मुहारमा मुस्कानका हल्का रेखाहरू सर्बलाउन थालेका थिए। सम्पूर्ण कुराहरू विसर्जित भइसकेका थिए, सम्पूर्ण कुराहरूको मृत्यु भइसकेको थियो। उनले बिस्तारै आफ्नो स्थानबाट उठेर यसअघिसम्म आफूले आधिपत्य जमाइराखेको आँपको रुख, बगैँचा र बगैँचा अगाडिको घरप्रति साङ्केतिक मुद्रामा विदाईको अभिवादन व्यक्त गरे। त्यस दिन बिहानैदेखि उनले केही खाएका थिएनन्, यसर्थ उनी भोकले चुर भइरहेका थिए। एकछिन त्यहीँ उभिएर उनले सोचे, त्यो भोजन कक्ष जहाँ प्रत्येक दिन उनका आदेश अनुसारका भोजनहरू तयार गरेर उनी समक्ष पस्कन्थे, त्यो शयन कक्ष जहाँ भोजनपछि आराम गर्नका निम्ति उनी पल्टिने गर्दथे, थकित मुहारमा हल्का मुस्कान समेटी विदाईको अन्तिम अभिवादन स्वरूप शिरलाई हल्कासित हल्लाएर उनी त्यहाँबाट अगाडि बढे। त्यसपछि सिद्धार्थ त्यो सहरमा फर्केर कहिले आएनन्। कामा समेन्युलाई धेरै दिन धेरै ठाउँमा खोजिसक्दा पनि नभेटेपछि उनले निष्कर्ष निकाले, अवश्य पनि डाकुहरूले सिद्धार्थको हत्या गरिसकेको हुनुपर्छ। तर सिद्धार्थ यसरी अनायासै सहरबाट बिलाउनाले कमलालाई अलिकति पनि अचम्बित तुल्याएन। उनले कहिल्यै सिद्धार्थको खोजीनीतिको प्रयास पनि गरेनन्। उनी प्रत्येक दिन बडो आतुरतापूर्वक सिद्धार्थको प्रतीक्षा गर्ने गर्दथिन्। तर पनि यसरी अनायासै सिद्धार्थ सहरबाटै बिलाउँदा समेत उनलाई आश्चर्य लागेन। सम्भवतः कमलालाई थाहा थियो सिद्धार्थभित्र रहेको श्रवण प्रवृत्तिलाई पूर्णतः निर्मूल गर्न सकिँदैन, र यो प्रवृत्तिको शेष सूक्ष्म मात्रामै पनि उनीभित्र बाँकी रहन्जेलसम्म कुनै पनि बेला यस किसिमको वियोगको स्थिति आउन सक्छ। सिद्धार्थसितको अन्तिम भेटमा कमलाले यो कुराको अझ बढी पुष्टि भएको महसुस गरेकी थिइन्। यसर्थ यस किसिमको परिस्थितिको सामना गर्न निम्ति उनले पहिलेदेखि आफूभित्र मानसिक क्षमता जुटाइसकेकी थिइन्। यो वियोगको पूर्वानुमान भएकै कारण कमलाले आफ्नो अन्तिम भेटमा सिद्धार्थलाई सामान्यतया अन्य यौन क्रीडाको बेलामा भन्दा बढी ऊर्जा लगाएर आफूमा समेट्न खोजेकी थिइन्। यथासक्दो किसिमले त्यो अन्तिम यौन क्रीडाको अत्याधिक आनन्दानुभूति गर्ने चेष्टा गरेकी थिइन्। जब उनले सिद्धार्थ सहरबाट हराएको खबर पहिलोपल्ट सुनिन्, आफ्नो शयन कक्षको झ्यालसँगै सुनको पिञ्जडामा थुनेर राखेको दुर्लभ चरालाई पिञ्जडा खोलेर स्वतन्त्र छोडिदिएकी थिइन्। उडेर गएको त्यो चरालाई उनले आफ्नो दृष्टिले भ्याउन्जेलसम्म हेरिरहन्। त्यस दिनदेखि कमलाले पाहुना, आगन्तुक र ग्राहकहरूका निम्ति आफ्नो घरको द्वार सदाका लागि बन्द गरिदिइन्। त्यसको केही समयपछि कमलालाई बोध भएको थियो सिद्धार्थसितको अन्तिम संसर्गको परिणाम स्वरूप आफ्नो गर्भमा एउटा नवजीवन फस्टाउँदै गइरहेको छ। सहरबाट सुदूर घना जंगलमा पुगेका सिद्धार्थको मनमा व्याकुलताको भयानक आँधी आएको थियो। उनी आफ्नो जीवनको नयाँ मोड, नयाँ परिस्थिति र नयाँ वास्तविकताको सामना गरिरहेका थिए। जीवनको आजको यो वास्तविकता सामना गरिरहेका थिए। जीवनको आजको यो वास्तविकता र हिजोको त्यो वास्तविकतालाई जोड्ने बीचको पुललाई सिद्धार्थ स्वयंले भत्काइसकेका थिए। यसर्थ आजको यो परिस्थितिमाथि हिजोको त्यो परिस्थितिलाई प्रतिस्थापित गर्ने सम्भावना पूर्णतः नष्ट भइसकेको थियो। यद्यपि हिजोको भौतिक सम्पन्नताको आवरणभित्र जन्मेका अनगिन्ती विकृतिहरूले उनीभित्र छोडेका डोबहरू अझै पनि ताजा नै छन्। तथापि सहरलाई परित्याग गर्नुभन्दा केही समय अगाडि उनले आफ्नो सपनामा देखेको सुनको पिञ्जडामा थुनिएको दुर्लभ चरा मरिसकेको थियो, फ्याँकिसकेको थियो। आज जिन्दगीको यो परिस्थितिमा उनका सम्पूर्ण मोडहरू त वास्तवमा भङ्ग भइसकेका थिए। उनले श्रवणकालमा अस्पष्ट र जटिल नीतिहरूका जालमा अल्झेर पनि हेरे, बेहोसी र विकृतिपूर्ण सांसारिक जीवन बाँचेर पनि हेरे। ती सम्पूर्ण कुराहरूको निष्कर्षमा उनको हात परेको थियो केवल कालीलाग्दो दुःख र आत्माको पवित्रताको मृत्यु। अब अगाडि उनलाई आकर्षित गरिरहन सक्ने र सान्त्वना दिलाइरहन सक्ने कुनै कुरा संसारमा बाँकी थिएन। अब उनी आफ्नो विगतका सम्पूर्ण विषाक्त स्मृतिहरूका साथसाथै जीवनलाई नै विसर्जन गर्न चाहन्छन्। विगतका कुकर्महरूका कलङ्कहरूमा बोझ उठाएर बाँचिरहने हिम्मत उनीभित्र क्षीण भइसकेका थिए। अब उनी केवल कुनै पनि किसिमको सहज मृत्युको कामना गरिरहेका थिए, जस्तो चट्याङले आफूलाई प्रहार गरोस् वा बाघ आएर आक्रमण गरोस्। अहिले यति बेला उनको हातमा यदि अलि विषाक्त रक्सी भइदिएको भए पिएर तमाम विषाक्त स्मृतिहरूलाई बिर्सिएर चिर निद्रालाई निम्त्याउन सक्थे, तर त्यो पनि नहुँदा उनी पुरै छटपटाएका थिए। सिद्धार्थले अहिले सामना गरिरहेका सम्पूर्ण मानसिक भावनात्मक र शारीरिक यन्त्रहरूको दोषी स्वयं उनी आफै नै हुन्। अश्लीलताको न्यूनतम तहमा डुबुल्की लगाएर उनले आफ्नो आत्मालाई कलङ्कित गरिरहेका थिए। अनेकौँ मूर्खतापूर्ण पापहरू गरेर उनले आफ्नो हृदयको पवित्रतालाई छेतविच्छेद तुलाइसकेका थिए। मर्नको निम्ति कुनै उचित उपाय पैल्याउन सकेनन्, यसर्थ मात्र उनी यतिन्जेलसम्म बाँचिरहेका छन्। अन्यथा कोही यति कलङ्कित आत्मा र यति छेतविच्छेद हृदय लिएर अझै अगाडि बाँचिरहनका निम्ति आफ्ना श्वासप्रश्वासलाई निरन्तरता दिइरहन सक्थ्यो र? मनमा कुण्ठा अनि पश्चातापको बोझिलो अनुभूति उठाएर जीवनलाई निरन्तरता दिनका निम्ति भोजन ग्रहण गर्ने दुस्साहस गर्न सक्थ्यो र? यति गहन अपराध बोध सँगालेर कोही निधाउन सक्थ्यो र? अब अगाडि कथित सांसारिक सुख प्राप्तिका लागि गरिने कुनै पनि कर्मरूपी अपराध गर्ने क्षमता उनीभित्र शेष रहने, विगतमा जे जति पनि अपराध गरिए त्यसैको परिणाम स्वरूप आज उनी अनगिन्ती कुण्ठाहरूका बोझहरू मुनि थिचिन पुगेका छन्। सिद्धार्थ आफ्नो बोझिलो मनभित्र अनेकौँ अन्तर्द्वन्द्वहरूलाई खेलाउँदै फराकिलो चौडाई ओगट्दै बगिरहेको त्यो नदीसम्म आइपुगेका थिए, जुन नदी वर्षौँ पहिले भगवान बुद्धको उद्यान छोडेर आइरहँदा उनले तरेका थिए। त्यति बेला उनी जवान थिए, तर एकजना माझीले उनलाई त्यो नदी तर्नको निम्ति सहयोग गरेका थिए। अहिले उनी अलि सङ्कोचको भावका साथ त्यो नदीको बगरमा उभिएर बग्दै गरेको नदीलाई एकटक हेरिरहेका थिए। बोक र थकाइले चुर भएर उनी अत्यन्त शिथिल भइसकेका थिए। त्यहाँ उभिएर उनले सोच्न थाले, अब यहाँबाट अगाडि हिँडिरहनुको औचित्य नै के छ? किन हिँड्ने अनि के को निम्ति हिँड्ने? अब अगाडि पुग्नु पनि कुनै स्थान विशेष पनि त छैन, कुनै उद्देश्य पनि त छैन। उनी त केवल आफ्नै हृदयमा फस्टाइरहेको पश्चातापलाई उखेलेर फ्याँक्न चाहन्छन्। यही पश्चातापको जराले कोट्याउँदै उत्पन्न गरिरहेको पीडाबाट छुटकारा पाउन चाहन्छन्। आफ्नै भित्र मचिरहेको अन्तर्द्वन्द्वको भीषण युद्धमा विजयी हुन चाहन्छन्। आफ्नै श्वासबाट आइरहेको रक्सीको दुर्गन्धबाट छुटकारा पाउन चाहन्छन्। समग्रमा असह्य पीडाले ग्रस्त आफ्नो यो जीवनबाट नै मुक्ति पाउन चाहन्छन्। त्यो नदीको किनारामा नरिवलको एउटा बुढो रुख थियो। सिद्धार्थ त्यो रुखमा अडेसिएर उभिए। रुखको एउटा काण्ड समारोह उनले एकैक्षण मुनि बगिरहेको हरियो पानीतिर हेरिरहे। पानीबाट परावर्तन भइरहेको चिसो स्तब्धता उनको आत्मामा प्रतिस्थापित हुँदै गइरहे। उनीभित्र त्यो पानीमा डुबेर त्यहीँ विलिन हुने तीव्र इच्छा जागेर आएको थियो। उनले सोचे, अब अगाडि बाँचिरहनुको सार्थकता नै पुगिएर आएर उनले आफूभित्र आफ्नो यो जीवनको औचित्य र सार्थकताको सानो अवशेष पनि पैलाउन सकेका थिएनन्। यसर्थ आफ्नो औचित्यहीन जीवनलाई विसर्जन गर्नुबाहेक अरू कुनै पनि विकल्प पैलाउन सकेनन्। अन्ततः उनले आफ्नो क्रीडित पापहरूमा लिप्त रहेर जर्जर भइसकेको जीवन लीलामा पूर्ण विराम लगाउने निर्णय गरे। उनले सोचेका थिए, आफ्नो यो भौतिक शरीरलाई गोही माछा वा अन्य कुनै पनि जलचर मांसाहारी जन्तुको आहार बनाउनु नै एकमात्र शेष रहन गएको नियति र सार्थकता हो, र यो नै आफ्नो विगतका सम्पूर्ण पापहरूका विषाक्त परिणतिहरूबाट मुक्तिको निम्ति बाँकी रहन गएको एउटै मात्र अन्तिम विकल्प हो। कार्यक्रम श्रुति सम्वेकमा अहिले हामीले सुनिरहेको वाचन हर्मन हेस्सेको उपन्यास सिद्धार्थको वाचन हो। यसको बाँकी अंश लिएर केही बेरमा आउनेछौ। उज्यालो सुन्दै गर्नुहोला।
सही था कुरा प्रष्ट विचार उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी हर्मन हेस्सेको उपन्यास सिद्धार्थको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। नदी किनारमा हल्का गतिमा हल्लिरहेको पानीमाथि विकृत रूपमा प्रतिबिम्बित भइरहेको आफ्नै छविलाई सिद्धार्थले एकैक्षण घोरिएर हेरिरहे। उनीभित्र घृणा जागेर आएथ्यो र उनले आफ्नै प्रतिबिम्बमाथि थुके। उनले समय राखेको रुखको काण्डलाई छोडिदिएका थिए। यत्तिकैमा उनी अलि निहुरिएर टाउकाले टेक्ने गरी पानीमाथि फाल हाल्नका निम्ति आफूलाई पूर्णतः तयार गरे। त्यसपछि उनले जोडसित दुवै आँखा चिम्लेर हात खुट्टा र गर्दनलाई एकै डल्लोमा समेटेर हृदयको धड्कनलाई सदाको निम्ति निष्क्रिय तुलाउने चेष्टा गरे। आफ्नो शरीरलाई पूर्ण शक्ति लगाएर एकै डल्लोमा अठ्याएर प्राणलाई परित्याग गर्ने सक्तो प्रयास गरिरहँदा उनको थकित आत्माको गहिराईबाट अचानक अलि अस्पष्ट आवाज प्रस्फुटन भयो। त्यो अस्पष्ट आवाजमा पवित्र शब्द ओमको उच्चारण समाहित थियो। ओम उच्चारणको ध्वनिले उनको कानलाई स्पर्श गर्ने बित्तिकै यो उच्चारणमा समाहित पवित्र अर्थको अनुभूति हुन थालेको थियो र त्यो अनुभूति हुने बित्तिकै उनको चेतनालाई अचेत तुलाइरहेको कुहिरो पूर्णतः छाटिएको महसुस भएको थियो। यसको लगत्तै उनलाई आफूले गर्न गइरहेको कार्यमा निहित मूर्खताको बोध भयो। सिद्धार्थ भयानक अत्यास लाग्दो त्रासमा चपेटामा चकडिए। आफूभित्र चलिरहेको अन्तर्द्वन्द्वको आँधी र जीवनको सार्थकता शून्य बोधको कारण नै उनी यस किसिमले मृत्युवरण गर्ने मनस्थितिसम्म आइपुगे। जीवनले उनलाई आरोपित गरिरहेको सम्पूर्ण यातनाहरूबाट मुक्तिको निम्ति उनले शारीरिक रूपमा स्वयं आफूलाई नष्ट गर्नुबाहेक अरू सुगम र सरल उपाय पैलाउनै सकेनन्। तर उनको हृदयबाट ओमको पवित्र ध्वनि प्रतिध्वनित हुने बित्तिकै उनको आत्मा र भावनालाई अट्ठाइरहेका तमाम विषाक्त अनुभूतिहरू फितल हुँदै गए। तत्क्षण उनी आत्महत्यारोपी अपराधप्रति सचेत भए। उनी भित्रबाट अचानक प्रस्फुटन भएको ओम उच्चारणको मधुर ध्वनिमा समाहित पवित्रता सँगसँगै उनले धेरै वर्ष पहिले गर्व गरेका स्वर्गानुभूति जुन उनीभित्र स्वयं उनकै कुकृत्यहरूले थुपार्दै गएका कसिङ्गरका थुप्रा मुनि थिचिएर सुसुप्त अवस्थामा रहन पुगेका थिए ती अनुभूतिहरू पुनः जागृत भएर सक्रिय हुन थाले। तर यसपटकको त्यो स्वर्गानुभूति उनलाई छोटो समयावधिको लागि मात्र भएको थियो। सिद्धार्थ नदी किनारमा रहेको नरिवलको रुखको जराको टुप्पो निर्दिष्ट भइरहेको गहिराईमा फाल हाल्ने मनस्थितिमा पुगे। केही छिनपछि उनको तन मन र आत्मामा व्याप्त सम्पूर्ण थकाइहरूलाई पराजित गरेर उनी पूर्णतः निर्भरावस्थामा आइपुगे। उनका ओठबाट पवित्र अक्षर ओम उच्चारणको मधुर ध्वनि यन्त्रवत प्रस्फुटन भइरहेको थियो। यही उच्चारण सँगसँगै उनलाई गहिरो निद्राले छोप्न थालेको थियो। अन्ततः उनी नरिवलको रुखको जरामा टाउको अड्याएर गहिरो निद्रामा डुबे। यसपटकको उनको निद्रा स्वप्नहरूको अतिक्रमणहरूबाट पूर्णतः मुक्त थियो। उनलाई धेरै वर्षपछि यसरी स्वप्नहरूको अत्यास बिनाको गहिरो र मिठो निद्रा लागेको थियो। त्यो गहिरो निद्राबाट घन्टौँपछि जब उनी बिउजिए तब उनलाई दशकौँ बितिसकेको जस्तो आवाज भयो। उनको कानमा नदीको कलकल आवाजले स्पर्श पारिरहेको थियो। उनले झट्ट ठम्म्याउन सकेका थिएनन् त्यसबेला आफू कहाँ थिए र कसरी यहाँ आइपुगे भनेर। उनले आफ्नो दृष्टि उठाएर हेरे। आफ्नो दृष्टिमाथि रूप र स्वच्छ विशाल आकाश देख्दा उनलाई आश्चर्य लाग्यो। त्यसको केही क्षणपछि उनलाई आफू त्यहाँ कसरी आइपुगे र किन आइपुगे भन्ने कुरा बिस्तारै स्मरण हुन थाल्यो। यत्तिकैमा उनीभित्र त्यही ठाउँमा दीर्घकालका निम्ति समाधिस्थ भइरहने आकाङ्क्षा जागेर आयो। उनलाई उनका विगतका सम्पूर्ण निरर्थक अपितु विषाक्त अनुभूतिदायक दिनहरू धेरै पछाडि छुटिसकेको आभास हुन थाल्यो। उनका हिजोसम्मका सम्पूर्ण विषाक्त अनुभूतिदायक दिनहरूको आज अन्त्य भएको थियो। त्यही विषाक्त अनुभूतिदायक घिनलाग्दो विगतको अत्यासबाट मुक्ति नै अभिप्रायले उनी यहाँसम्म आइपुगेका थिए। तर उनले मुक्ति पाउनको निम्ति कुनै सृजनात्मक उपाय पैलाउन सकेका थिएनन्। तसर्थ अन्ततः शरीर नै परित्याग गर्ने निष्कर्षमा उनी आइपुगे। त्यसपछिको घटना उनलाई स्पष्ट ज्ञात भएको थिएन। जुन बेलासम्म उनलाई आफ्नो उपस्थितिको ज्ञात थियो त्यस बेलासम्म उनको ओठबाट पवित्र अक्षर ओम उच्चारित ध्वनि यन्त्रवत प्रस्फुटित भइरहेको थियो। त्यसपछि नरिवेलको रुखको जरामा टाउको अड्याएर उनी गहिरो निद्रामा डुबेका थिए। जब उनी त्यो गहिरो निद्राबाट बिउजिए तब उनलाई आफ्नो अन्तर्व्यवस्था लगायत आफू वरिपरिका सम्पूर्ण परिवेश नै नौलो अनुभूति भएको थियो। तथापि उनलाई तत्कालै थाहा भएको थिएन कि कसरी आफू नरिवेलको रुख मुनि आइपुगे, जबकि यसअघि उनले नदीमा फाल हाल्नुको निम्ति शरीरलाई पूर्ण शक्ति लगाएर एक डल्लो बनाएका थिएनन्। त्यसपछिका घटना थाहा हुन सकेको थिएन। त्यो एउटा चमत्कार नै थियो। सायद पानीमा हाम फाल्नको निम्ति तयार भइरहँदा छटपटाइरहेका उनका अन्तरात्माबाट अचानक जुन ओमको उच्चारण ध्वनि प्रस्फुटर भएको थियो त्यो अझै पनि निरन्तर कायमै थियो उनको आत्मामा, उनको ओठमा। केही बेर अगाडिको उनले निद्रामा पनि यही ओमकै उच्चारणको श्रृङ्खलाबद्ध सिलसिला समाहित थिए अनि यो ओम उच्चारित ध्वनिमा समाहित थियो अस्तित्वमा व्याप्त दैवीय आनन्दको अनुभूति र ब्रह्मा विष्णु महेश्वरका अभिव्यक्ततातीत स्वर्गानुभूति। कति मिठो निद्रा उपलब्ध भएको थियो उनलाई। आजसम्म यस्तो निर्भरानुभूति, यति मिठो र नवीन अनुभूति अनि यति गहन जागरणको अनुभूति दिलाउने निद्रा उनलाई योभन्दा पहिले कहिले उपलब्ध भएको थिएन। केही समय अगाडि उनले स्वयं आफ्नो हत्या गर्ने प्रयास गरेका थिए। एक अर्थमा त्यो प्रयास सफल भएछ सायद, यसर्थ नै अहिले उनलाई पुनर्जन्मको आभास भइरहेको थियो। तर होइन, उनले आफ्नो हातखुट्टा र शरीरका अन्य अङ्गहरूलाई निहालेर हेरे, सब परिचित थिए। शरीरमा कहीँ केही परिवर्तन भएको थिएन। अहिले उनी जहाँ बसिरहेका थिए आफ्नै परिचित छातीले अडिस लगाएर बसिरहे। उनका वैयक्तिक विशेषता र उनका दृढ इच्छा शक्तिहरू पनि यथावत कायमै थिए। यी कुराहरूका बावजुद यो पनि सत्य हो कि आजको यो सिद्धार्थ हिजोको त्यो सिद्धार्थ रहेन। उनमा पूर्णतः परिवर्तन आइसकेको थियो। उनी पूर्णतः परिमार्जित भइसकेका थिए। उनलाई यति मिठो र अपूर्व निद्रा उपलब्ध भयो कि त्यो निद्राबाट बिउजिएपछि उनको आत्मामा, उनको हृदयमा, उनको भावनामा र उनको परिवेशमा सघन आनन्द स्थापित भएको थियो। त्यो बेला उनको हृदयमा केवल बालकहरूको निश्चल हृदयमा मात्र जाग्ने किसिमको उत्सुकता जागेको थियो। सिद्धार्थले त्यहाँबाट बिस्तारै उठेर हेर्दा आफ्नो पछिल्लोतिर एकजना चिबरधारी बौद्ध भिक्षु चिन्तनशील मुद्रामा बसिरहेको देखे। उनले भिक्षुलाई आश्चर्य मान्दै गौरतापूर्वक हेरे। रौँ मुण्डन गरिएको र दारी जुङ्गा खौरिएको उनको अनुहार एकैछिन हेरिसकेपछि सिद्धार्थले भिक्षुलाई चिने। त्यो भिक्षु उनकै बालककालका प्रिय मित्र गोविन्द थिए। भिक्षुलाई चिनिसकेपछि सिद्धार्थले आफ्नो दृष्टिलाई उनीबाट हटाएर अन्यत्र पुर्याए। वर्षौं पहिले गोविन्दले भगवान बुद्धको शिक्षामा निष्ठा प्रकट गरेर उहाँकै अनुयायी बनेका थिए। गोविन्दको मुहारमा पनि बुढ्यौलीका संकेतहरू प्रशस्त देखा परिसकेका थिए। तरै पनि उनका अनुहारमा व्याप्त रहने पुराना विशेषताहरू चाहिँ कायमै देखिन्थे। त्यही उत्सुकता, त्यही खोज, त्यही निष्ठा, त्यही व्याकुलता। जब सिद्धार्थले उनलाई हेरिरहेको गोविन्दलाई आभास भयो तब उनले पनि दृष्टि उठाएर सिद्धार्थतिर हेरे। गोविन्दले चाहिँ सिद्धार्थलाई चिन्न सकेनन्। यो कुरा सिद्धार्थले बुझे। सिद्धार्थलाई बिउजिएको देखेर गोविन्द खुसी भए। यद्यपि गोविन्दले सिद्धार्थलाई चिनेका थिएनन्, तथापि उनको मुद्रा हेर्दा सिद्धार्थ बिउजिने प्रतीक्षामा लामो समयदेखि उनी त्यहीँ बसिरहेको प्रतीत हुन्थ्यो। म त सुतिरहेको थिएँ, सिद्धार्थले भने। तिमी चाहिँ कसरी यहाँ आइपुग्यो? तिमी सुतिरहेका थियौ, गोविन्दले जवाफमा भने। तर यो ठाउँ त्यसरी निश्चिन्त भएर सुत्न योग्य थिएन, किनकि यहाँ प्राय विषालु साँपहरू र जङ्गली जनावरहरू बस्छन्। म शाक्यमुनि भगवान बुद्धको अनुयायी भिक्षु हुँ। म मेरा अन्य सहयात्रीहरूसँग तीर्थयात्राको सिलसिलामा यहीँको बाटो हुँदै अगाडि बढिरहेको थिएँ। तिमीलाई सुतिरहेको देखेर बिउजाउन खोजे, तर तिमी अति गहिरो निद्रामा थियौ, यसर्थ बिउजिएन। तिमीलाई यसरी छोडेर जान मलाई उचित लागेन, त्यसैले म मेरा साथीहरूलाई पठाएर तिमीलाई कुर्न यहाँ बसेको हुँ। धेरै लामो हिँडाइले गर्दा म आफै पनि साह्रै थाकेको थिएँ, त्यसैले तिमीलाई कुर्दा कुर्दै म आफै पनि एकैछिन भुसुकै निदाएछु। जे होस्, अब त तिमी बिउजिहाल्यौ, अब गएर मेरा सहयात्रीहरूलाई पहिल्याउन चाहन्छु। म प्रति यति सौहार्द र भावना राखेर मेरो सुरक्षार्थ कुरिदिए बापत म तिमीलाई हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु। भगवान बुद्धका अनुयायीहरू अति करुणामय हुन्छन् भन्ने कुरा मलाई थाहा थियो। पुनः तिमीलाई मेरो हार्दिक धन्यवाद छ। अब तिमी यहाँबाट जान सक्छौ। म जाँदैछु, तर तिमी आफ्नो ध्यान राख्नु। त्यो म राख्नुला भिक्षु, तिमी पनि आफ्नो ध्यान राख्नु। गोविन्दले शिर झुकाएर विदायको अभिवादन व्यक्त गर्दै भने नमस्कार। नमस्कार गोविन्द, सिद्धार्थले भने। गोविन्दले स्थिर उभिएर अति आश्चर्य मान्दै सोधे, महोदय तिमीलाई मेरो नाम कसरी थाहा भयो? सिद्धार्थ हाँसे मात्र, म तिमीलाई तिम्रो बाल्यकालदेखि नै राम्रोसित चिन्छु गोविन्द। गुरुकुलमा शिक्षा ग्रहण गर्न जाँदा, प्रारम्भमा प्रार्थनाका विधिहरू सिक्दा, युवावस्थामा केही महत्त्वपूर्ण वर्षहरू श्रमणाश्रममा बिताउँदा र जेतवन उद्यानमा भगवान बुद्धको अनुयायीको रूपमा अनुबन्धित हुनुपूर्व तिमीले शपथ ग्रहण गर्दा म तिम्रो साथमै थिएँ गोविन्द। तिमी सिद्धार्थ हो? हर्षले विभोर भएर गोविन्द अनायासै चिच्याउन पुगे। अब मैले तिमीलाई चिने, तर किन हो कुन्नी? अघि देख्ने बित्तिकै मैले तिमीलाई चिन्न सकिनँ। यसरी यस्तो अवस्थामा तिमीसित भेट होला भन्ने मैले कहिले सोचेकोसम्म पनि थिएन। सिद्धार्थ, तिमीलाई भेटेर मलाई अत्यन्तै खुसी लागेको छ। तिमीलाई देखेर मलाई पनि अत्यन्त खुसी लागेको छ गोविन्द। यद्यपि मेरो सुरक्षाको निम्ति बसिदिनु जरुरी त थिएन, तरै पनि म सुतिरहन्जेल मेरो सुरक्षार्थ बसिदिए बापत म तिमीलाई पुनः हार्दिक धन्यवाद दिन चाहन्छु। तिमी कहाँ जानको निम्ति यहाँको बाटो आउँदै आइरहेका थियौ? मेरो पुग्नु नै पर्ने कुनै गन्तव्य विशेष त थिएन र छैन पनि, गोविन्दले भने। एकै स्थानमा लामो समय बसिरहँदा त्यो स्थानप्रति आसक्ति स्थापित हुन पुग्दछ, र कुनै पनि किसिमको आसक्ति सत्यानुभूतिको मार्गको निम्ति अवरोध हुन्, यस्तो हामी भिक्षुहरूको मान्यता छ। यसर्थ वर्षात ऋतु बाहेक अन्य समय हामी प्रायः यसरी नै एक स्थानबाट अर्को स्थानतिर हिँडिरहेकै हुन्छौँ। कोही यदि हामीले अनुसरण गरिरहेको धर्ममा उत्सुकता देखाउँछन् भने उनीहरूलाई प्रवचन सुनाउनुका साथै उपदेश पनि दिइने गरिन्छ, साथसाथै यस्तै क्रममा प्राय भिक्षाटन पनि गरिन्छ। यो हाम्रो सदैव एक समान चलिरहने प्रक्रिया हो। तर तिमी चाहिँ कहाँबाट यहाँ आइपुग्यौ त सिद्धार्थ? यो सन्दर्भमा तिम्रो र मेरो स्थिति एक समान रहेछ गोविन्द। म पनि कुनै उल्लेखनीय ठाउँबाट यहाँ आएको होइन, र मेरो पनि पुग्नुपर्ने कुनै गन्तव्य विशेष छैन। म पनि मेरो आफ्नै धर्म अनुरूपको मार्गमा यात्रा गरिरहेको तीर्थयात्री हुँ। गोविन्दले भने, तिमीले आफूलाई धार्मिक मार्गमा अघि बढिरहेको तीर्थयात्री त भन्यौ सिद्धार्थ। यद्यपि यो सन्दर्भमा मेरो सन्देहको कुनै औचित्य त छैन, तर तिम्रो वेशभूषा हेर्दा तिमी धार्मिक व्यक्ति हो जस्तो लाग्दैन। तिम्रो यो पहिरन, यो ठाट र स्वरूप हेर्दा तिमी त सांसारिक लेप्चामा पूर्णतः लिप्त रहेको मानिस जस्ता देखिन्छौ। मेरो यस्तो टिप्पणीको निम्ति म माफी चाहन्छु। सिद्धार्थले भने, तिम्रो दृष्टिको तीक्ष्णता सराहनीय छ मेरा मित्र। तिमीले आफ्नो यो टिप्पणीको निम्ति माफी मागिरहनु आवश्यक छैन, किनकि जे जति तिमीले भन्यो त्यो मेरो आवरणले पुष्टि गरिरहेको वास्तविकता हो। सामान्यतया मानिसहरूले सँगाल्ने धार्मिक व्यक्तिको अवधारणाको दायराभित्र म समेटिन्, र मेरो निम्ति यो आवश्यक पनि छ। तर मैले तिमीलाई यो भनिनँ कि म भिक्षु हुँ वा म श्रमण हुँ। म त केवल यति मात्र भन्दै थिएँ, म पनि मेरो आफ्नै धर्म अनुरूपको मार्गमा यात्रा गरिरहेको तीर्थयात्री हुँ, र यो सत्य हो। गोविन्दले फेरि भने, प्रायः सांसारिक मानिसहरू पनि तीर्थयात्राको नाममा हिँड्ने गर्छन्। तथापि तिनीहरूको तीर्थयात्राको उद्देश्य जीवनको गहनतम रहस्य बुझ्नको निम्ति नभएर आंशिक कालका लागि मन बहलाउने एउटा मनोरञ्जनको रूपमा हुने गर्दछन्। तिम्रो तीर्थयात्राको अभिप्राय चाहिँ त्यस्तै होला सायद। तिमी मेरो आवरणमै अल्झिएछौ सिद्धार्थले भने। म तीर्थयात्री हुनुको वास्तविकता स्वीकार्न तिमीलाई अलिक गाह्रो परिरहेछ। मैले भनिहालेँ, म सामान्यतया मानिसहरूको अवधारणाभित्र समेटिन्न, म ती अवधारणाहरूका प्रतिकूल तीर्थयात्री हुँ। बाहिरी आवरणको भित्री अन्तस्करणसँग कुनै सरोकार नहुनु पनि सक्छ। तिमीलाई थाहा नै होला कि संसारमा कुनै पनि आवरण दीर्घकालीन हुँदैनन्, त्यसमाथि वस्त्र जुत्ता र केशको बनावट जस्ता कुरा त झनै अल्पकालीन हुन्छन्। मेरो बाह्य आवरणलाई हेरेर तिमीले निकालेको निष्कर्षलाई आफ्नो ठाउँमा एकदमै सही मान्न सकिन्छ। मेरो पहिरन, मेरो केशको बनावट हेर्दा तिमीलाई लागेको होला कि म धनाढ्य व्यक्ति हुँ र श्रृङ्गार पटाक तडक भडक भइरहने परिवेशबाट आएको हुँ। तिमीले यदि त्यस्तो सोचेको भए त्यो पनि ठिकै हो। केही समय अगाडिसम्म मेरो गणना धनाढ्य व्यक्तिहरूमा हुने गर्दथ्यो, म श्रृङ्गार पटारको तडक भडकमा लिप्त पनि थिएँ। तर अहिले यो स्थान र यो स्थितिमा कसरी आइपुगेको त? गोविन्दले सोधे। मलाई थाहा छैन, मलाई मेरो यो स्थितिको बारेमा केवल यति मात्र थाहा छ जति तिमीलाई तिम्रो स्थितिको बारेमा थाहा छ। म पनि तिमी जस्तै आफ्नै स्थितिको बारेमा पूर्णतः थाहा पाउने अभिप्रायले यात्रारत छु। केही समय अघिसम्म म धनाढ्य थिएँ, आज म धनाढ्य होइन र भोलि के हुनेछ थाहा छैन। कुनै दुर्घटनावश तिमीले आफ्नो धन सम्पत्ति गुमायो होला, होइन त? उनले फेरि सोधे। मैले धन सम्पत्ति गुमाएँ वा धन सम्पत्तिले मलाई गुमायो, यो कुरा ठोक्क गरेर भन्न अलिक गाह्रो छ। तर जे होस् संसारमा प्रत्यक्ष देखा परिरहेका सम्पूर्ण दृश्यहरू परिवर्तनशील छन्। यो कुरा तिमीलाई पनि थाहा होला गोविन्द। मेरो सुदूर विगतमा म ब्राह्मण थिएँ, त्यसपछि म श्रमण भएँ, त्यसपछि म धनाढ्य व्यापारी भएँ। कुनै पनि परिचयात्मक आवरण स्थायी रहँदैन र मेरो पनि रहेन। यो कुरा तिमीलाई त थाहा नै होला नि सायद। त्यसपछि अनेकौं प्रश्नवाचक भावहरू आँखामा समेटेर गोविन्दले सिद्धार्थलाई धेरै बेर हेरिरहे। अनि त्यसपछि विधायक अभिवादन स्वरूप शिर अलि निहुराएर सिद्धार्थसित अनुमति मागेर त्यहाँबाट प्रस्थान गरे। श्रुति सम्वेकमा अहिले हामीले सुनेको वाचन हरमन हेस्सेको उपन्यास सिद्धार्थको वाचन हो। सिद्धार्थको वाचनको सातौं श्रृङ्खलामा ल्याएर हामीले आज पृष्ठ 147 रोकेका छौं। यसको बाँकी अंश अर्को साता लिएर आउनेछौं। त्यसअघि शुक्रबारको श्रुति सम्वेकमा उपन्यास लेखेको वाचन हुने नै छ। तबसम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतम र म अच्युत घिमिरे बिदा चाहन्छौ। शुभरात्री।